হাবিব الصلاة والسلام عليك يا نبي الله
الصلاة والسلام عليك يا
نبي الله وعلى آلك وأصحابك يا نور الله
وعلى آلك وأصحابك يا نور الله.
پیارے اور محترم اسلامی بھائیو, دار الافتاء اہل سنت کے سلسلے میں مرحبا کہتے ہیں. حصول برکت کے لیے درود پاک کی فضیلت سنتے ہیں. امیر اہل سنت دامت برکاتہم العالیہ ضیاء درود و سلام کے اندر ایک روایت نقل فرماتے ہیں, چنانچہ نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا, جو مجھ پر ایک بار درود شریف پڑھتا ہے اللہ عز و جل اس کے لیے ایک قرآت اجر لکھتا ہے اور قرآت احد پہاڑ جتنا ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وآلہ وسلم. نکاح کرنا سنت مبارکہ ہے, شادی اور اس کے جو دیگر معاملات ہیں اسلام میں اس کا ثبوت ہے, اور یقیناً اسلام اس کے طریقہ کار اور اس کے حوالے سے جو بھی ادب آداب بیان فرمائے ہوں گے. لیکن بہت ساری چیزیں جو خوشی کے نام پر لوگ کرنا شروع کر دیتے ہیں, اب یہ معلوم نہیں ہوتا کہ یہ جائز ہے یا ناجائز ہے, کس قوم سے وہ انسپائر ہیں, کہاں سے وہ لی ہیں, لیکن کی جا رہی ہوتی ہیں. اور میڈیا کا دور ہے اور اس طرح کی چیزیں بہت زیادہ عام بھی ہو جاتی ہیں. کچھ تو معاشرے میں ویسے پائی جاتی ہے, کچھ میڈیا سے لوگ سیکھتے ہیں, کچھ دیگر ذرائع سے سیکھتے ہیں اور اس کو پھر اپنے عادتوں کا اپنے خوشیوں کا حصہ بنا لیتے ہیں. تو شادی کے موقع پر تو بہت زیادہ چیزیں ہونا شروع ہو جاتی ہیں. ہم کسی خاص علاقے کے آدمی سے بات کریں اور ان کے ہاں شادی کے احوال پوچھے تو نئی نئی باتیں بتاتا ہے. دوسرے علاقے میں ہم بات کریں شادی پر کیا ہوتا ہے آپ کے ہاں, تو وہ نئی نئی باتیں بتاتا ہے. یہاں تک کہ دو الگ خاندان اگر آپس میں ملتے ہیں تو جہاں دیگر معاملات طے پاتے ہیں کہ یہ کرنا ہے, ایسے ایسے شادی ہوگی, وہاں رسموں کو بھی بیان کیا جاتا ہے کہ حضرت ہمارے ہاں یہ رسم ہوتی ہے ہم یہ ضرور کریں گے. دوسرا کہتا ہے ہمارے ہاں یہ رسم ہوتی ہے آپ کو یہ کرنا پڑے گا. تو اتنا زیادہ اس کو اہمیت دی جاتی ہے اور مختلف چیزیں بیان کی جاتی ہیں. شرعی حوالے سے اس کا کیا حکم ہے یہ دونوں فریقین کو معلوم نہیں ہوتا. تو ہم نے موضوع شامل کیا, انشاءاللہ سوالات کریں گے. ایک چیز جو شادی بیاہ کے اندر بہت زیادہ عام ہو گئی ہے, بچپن سے دیکھتے آ رہے ہیں اور اب تو اس دور میں بہت زیادہ عام ہو گئی ہے, باقاعدہ بھی اور بے قاعدہ بھی, رسم کہیں یا ایک طریقہ کار کہیں, ویڈیو بنانا شادی کے حوالے سے. پہلے تو صرف کیمرہ ہوتا تھا اور وہ ایک ہی کیمرہ مین جو ہے وہ باقاعدہ ویڈیوز بناتا تھا اور اس کی پھر بعد میں ڈبنگ کی جاتی تھی, گانے وغیرہ اس میں بھروائے جاتے تھے. اور اب تو ہر ایک کے پاس موبائل ہے, دیگر ڈیوائسز ہیں, ان کے ذریعے بھی بن رہی ہوتی ہے اور کیمرے کے ساتھ بھی بن رہی ہوتی ہیں. اس کے حوالے سے آپ کیا فرماتے ہیں کہ جائز ہے یا ناجائز, اور اگر جائز ہے تو پھر اس کے اندر احتیاطیں کیا ہونی چاہیے, اس کے حوالے سے مشورہ کیا ہے آپ کا؟
الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین. ویڈیو کے حوالے سے علماء کی ایک رائے یہ ہے, جس کے مطابق یہ مدنی چینل بھی دکھایا اور دیکھا جاتا ہے, کہ ویڈیو کا وہ حکم نہیں ہے کہ جو تصویر کا حکم ہے. تصویر سے مراد جس کی حرمت ہے, منع کیا گیا ہے, تو وہ تصویر وہ ہے کہ جو چھپی ہوئی ہو کسی کاغذ پہ, دیوار پہ, کپڑے پر یا مجسمے کے طور پر بنائی گئی ہو. تو جہاں تک ویڈیو کا تعلق ہے تو اس کا حکم ایسا ہے جیسے آئینے کے سامنے ایک عکس ہوتا ہے, آدمی اپنا چہرہ آئینے میں دیکھتا ہے, تو جس طرح آئینے میں ایک آدمی کا اپنے جو نقوش چہرہ نظر آتا ہے, منعکس ہوتا ہے عکوس کی وجہ سے, تو انہی چیزوں کو جدید ٹیکنالوجی کے ذریعے سے ان عکوس کو کیمرے کی نظر سے محفوظ کر لیا جاتا ہے اور وہ اسکرین پر شو ہوتا ہے. تو ویڈیو
وہ بھی مخصوص کیفیت میں, بجلی ملے گی, ڈیوائس ملے گی، پھر اگر یہ چیزیں ہٹتی ہیں تو وہ تصویر نظر نہیں آتی،
اسکرین بلینک ہوتی ہے، کچھ بھی ہوتی نظر نہیں آتا. تو ویڈیو جو ہے نا یہ چھپی ہوئی، یعنی جو ساکت رکی ہوئی چھپی ہوئی اس طرح کی چیز نہیں ہے.
ٹھیک ہے،
یہ متحرک ہے،
چھوٹے چھوٹے فریمز ہوتے ہیں،
چھوٹے چھوٹے سے جو ریزے ہیں نا ان مسلسل ریزوں کے ظاہر ہونے سے یہ عکس نظر آ رہا ہوتا ہے جو کیمرے کی نظر سے ہمیں اسکرین پہ نظر آتا ہے. تو جہاں تک ویڈیو کا تعلق ہے تو شرعی حوالے سے اس کے جواز کا حکم ہے.
ٹھیک ہے،
اب رہا معاملہ اس کے بنانے کا، تو جو کام ہماری آنکھیں کرتی ہیں دیکھنا، وہی کام کیمرے میں ان کی آنکھ بھی کر رہی ہوتی ہے دیکھنا. تو جن چیزوں کو دیکھنا جائز ہے ان کے ویڈیو بھی بنانا جائز ہے. جیسے علماء کو اپنی آنکھوں سے دیکھنا، زیارت کرنا، محفل نعت میں شرکت کرنا، نعت خواں کو دیکھنا، مجمع کو دیکھنا. تو اسی طرح نکاح کی تقریب ہو رہی ہے تو مرد حضرات اگر الگ بیٹھے ہیں تو ایک مرد تمام مردوں کو دیکھ سکتا ہے، دولہا کو دیکھ سکتا ہے، منچ اسٹیج پر بیٹھے ہوئے افراد کو دیکھ سکتا ہے. تو اسی طرح اس منظر کو فلمایا، یعنی کیمرے کے ذریعے سے ویڈیو کیپچر کر لیا گیا تو اس کو جو ہے وہ یعنی محفوظ کیا جا سکتا ہے. تو اب جو مناظر انسانی آنکھوں سے دیکھنا جائز نہیں ہے، جیسے غیر محرم عورت کو دیکھنا، تو اسی طریقے سے کسی کا سطر دیکھنا، اسی طرح سے اب ویڈیو کے ذریعے ان مناظر کو محفوظ کر لینا کہ کسی عورت کی ویڈیو بنائی جا رہی ہے اور وہ عورت بھی اجنبی یا غیر محرم ہے، اس کے بالوں کی ویڈیو بن رہی ہے، اس کے لباس کی ویڈیو بن رہی ہے، اور یہ سب جاذب نظر جس اور یہ مطلب برے خیالات کو جنم دینے والی چیزیں ہوتی ہیں. تو جس طرح کسی غیر محرم عورت کو دیکھنا جائز نہیں ہے تو ویڈیو اور کیمرے کی نظر سے بھی اس چیز کو، اس منظر کو محفوظ کر لینا یہ بھی جائز نہیں ہے. تو اب یہ دیکھ لیں، یہ فارمولا ایک طرح سے میں نے عرض کیا. تو اب یہ دیکھ لیجئے کہ جو شادی بیاہ میں جو ویڈیو بن رہی ہے وہ کس نوعیت کی بن رہی ہے. اگر مرد حضرات ہی کی بنائی جا رہی ہے، بنانے والا بھی مرد ہے، مرد حضرات ہی کی بن رہی ہے، تو اس میں کوئی حرج نہیں ہے،
ایسا ہوگا نہیں،
ایسا مشکل ہے.
اب شادی میں تو یادگار ہے، ابھی یادگار کے طور نام پر وہ بناتے ہیں، اور اس کے بعد پھر ظاہر سی بات ہے اگر چلے مثال کے طور پہ اس وقت ساری خاندان کی خواتین تھی، بنانے والا بھی محرم تھا، لیکن بعد میں جب کیپچر ہوگی اس کو جا کر اس کو
ایسا بھی مشکل ہے کہ اس خاندان نے جینٹس کے ساتھ ساتھ لیڈیز ڈپارٹ الگ بھی کر دیا جائے.
جی جی،
تو یہ ایک طرح سے امر ناممکن ہے بظاہر جو حالات ہیں اس کے اعتبار سے کہ ساری عورتیں اس آدمی کی بہنیں ہوں، تو کوئی پھپھیاں تو کوئی خالہ نکلے،
اجنبی بھی ہوں گی، محلے کی ہوں گی، پھر وہ دوسرے خاندان کی شادی جہاں ہو رہی ہے وہ،
یہ کثیر تعداد میں خواتین وہ ہوتی ہیں کہ جو کیمرہ مین کی محرم نہیں ہوتی،
صحیح،
اجنبی ہی ہوتی ہیں.
ٹھیک ہے،
تو اب یہ اجنبی شخص کے ذریعے سے اپنے گھر کی خواتین کو بنا سنورا دکھانا، کیمرے کی نظر سے محفوظ کروانا، تو یہ سب کام ہے ناجائز.
ٹھیک ہے،
تو میں نے وہی عرض کیا کہ جس طرح غیر محرم عورت کو دیکھنا ناجائز تھا، اس کی اجازت نہیں تھی، تو اسی طریقے سے کیمرہ مین کو بلوا کر باقاعدہ اپنے گھر کی خواتین کی ویڈیو بنوانا،
ٹھیک ہے،
یہ اس سے زیادہ ایک ناجائز کام ہے. اور ان کے سائیڈ ایفیکٹس مزید یہ بھی سامنے آتے کہ جو کیمرہ مین ہوتے ہیں یہ کوئی با اعتماد افراد نہیں ہوتے.
ٹھیک ہے،
کیونکہ ان کے ساتھ بیٹھے ہوئے کثیر نوجوان لڑکے ہوتے ہیں، اور یہ باقاعدہ پھر جو
یہاں بھی ایڈیٹنگ ہو رہی ہوگی، اور
ایڈیٹنگ ہو رہی ہے تو وہاں سے تصویر نکالنا، شیئر کرنا، کسی
سیمپل کے، اب جس طرح یہ تو چلے ویڈیو نا، تصویریں کھینچتے ہیں جو فوٹوگرافرز ہوتے ہیں، تو انہوں نے بھی اپنی کارکردگی دکھانے کے لیے کہ ہم اس طرح کی تصویریں بناتے ہیں، اپنی لیب کے اندر تصویریں لگائی ہوتی ہیں، کسی نہ کسی کی تو کھینچی ہوتی ہیں،
تو یہ طریقہ محفوظ کر لیتے ہیں. بسا اوقات اس طرح کی چیزیں لیک ہوتی ہیں، بلیک میلنگ ہوتی ہے، کسی بھی طریقے سے اس ویڈیو کو.
اچھا، کیمرہ مین آپ فرما رہے ہیں جدید دور ہے، اور ابھی ہم نے دیکھا ہے شادیوں میں ایسا ہونا شروع ہو چکا ہے، ڈرون کیمراز ہوتے ہیں، وہ کیمرہ مین اس کا ہوتا ضرور ہے لیکن وہ فزیکلی جو ہے وہ خواتین کے اندر نہیں جاتا ہے، یعنی ایسا ممکن
نہیں جا رہا،
بس وہ ریموٹ کے ذریعے اس کو کنٹرول کیا جا رہا ہے اور وہ وہاں کے بنا کے لیا، تو پھر ٹھیک ہے.
دیکھیں کیمرہ مین اس کو ریموٹ کے ذریعے کنٹرول تو کیا ہوا ہے نا، اگر سے اس وقت کیمرہ انسانی ہاتھوں میں
دیکھ رہا ہے وہ ریموٹ پر، تو غالباً دیکھ رہا ہے
اس کو، باقاعدہ اس کے سامنے اسکرین ہے جس اسکرین کے تحت وہ
کنٹرول کرتا ہے،
منظر کو دیکھنا چاہ رہا ہے، کس کو کلوز کرنا چاہ رہا ہے، کس کو دور کرنا چاہ رہا ہے، तो ये सब चीजें जो है ना वो कैमरा मैन के हाथ में है, अगर से इस वक्त कैमरा उसके हाथ में नहीं है लेकिन कंट्रोल में है।
ठीक
तो
है,
असल ये है कि ये भी गैर महरम ही है और ये जिन खवातीन की तस्वीर बनाएगा वीडियो बनाएगा वो भी अजनबियां हैं,
ठीक है,
और शादी बिया का एक माहौल जो हमारे सामने है जो किसी ढका छुपा ना हो तो उसमें पर्देदार खवातीन बहुत कम और
ठीक,
बेपर्दा बहुत ज्यादा होती हैं। तो इस हवाले से वीडियो बनाना शादी बिया के हवाले से जिसमें मर्द औरत दोनों की बनाई जाती हैं, तो मजमूई एतबार से इसमें गैर शरी उमूर का बहुत ज्यादा इर्तिकाब किया जाता है, तो इस वजह से इसकी इजाजत नहीं है।
अच्छा,
अब कोई मदनी चैनल के जरिए से ये दलील ना पकड़े कि मदनी चैनल भी तो आ रहा है,
ठीक है,
तो मदनी चैनल पर कोई गैर शरई मामला अगर दिखाया गया है तो इसमें नोट किया जाए, बताया जाए,
ठीक, और उसको भी इंशाल्लाह ऐसा हुआ नहीं है,
ऐसा हुआ नहीं है,
और होगा तो दूर किया
ऐसा हो
जाएगा,
तो उसको खत्म कर दिया जाएगा।
ठीक
तो
है,
अल्हम्दुलिल्लाह दावत इस्लामी जो जिस बुराई को पहले भी दावत इस्लामी ने मतलब हाईलाइट किया है, हयाई के कामों से बचना, मर्दों औरतों के अख्तलात से बचना, तो इसी तरह दावत इस्लामी इस मामले में भी कि जो हमारे जो वीडियो का सिलसिला बना है इसमें भी रहनुमाई है। तो अब ये मददी चैनल के जरिए से मतलब बुराई को दूर करने का एक जहन है, तो अल्हम्दुलिल्लाह ये है। तो मदनी चैनल पर कभी इस्लामी बहनों को भी नहीं दिखाया गया,
बिल्कुल ऐसे ही,
हालांकि वो मदनी बुरके में भी होती हैं, तो उन मदनी बुरका पोश इस्लामी बहनों को भी नहीं दिखाया गया,
आवाज नहीं सुनाई
आवाज
जाती,
नहीं सुनाई जाती।
अभी हम सवालात लेते हैं तो मैसेज के जरिए हम कहते हैं कि अगर आए भी तो मैसेज के जरिए आए,
तो यही अब हमारे जो अगर शादी के तकारीब हो रही है और उसमें सिर्फ जेंट्स की ही वीडियो बनाई जा रही है, खवातीन की उसमें नहीं बनाई जा रही, किसी तरह गैर शरी वो महफिल भी गैर शरी ना हो,
ठीक है,
शरीयत के दायरे में है, तो निकाह की एक तकरीब है, तो अगर
है,
वो शरीयत के दायरे में उसको पूरा अटेंड किया जा रहा है तो उसकी वीडियो बनाने में हरज नहीं है। गैर शरी उमूर से बचना वीडियो बनाने में भी जरूरी।
ग्रुप फोटो तस्वीरें चलो वीडियो नहीं बनाते, कई इस्लामी भाई जहन होता है बचते, हमने देखा है, लेकिन ये मोबाइल जब से आया ना अब ये तस्वीर बनाना बहुत आसान है, मोबाइल के जरिए बनाई, अब जाहिर सी बात है दूल्हा दुल्हन की देवर बना रहा है, अच्छा वो दूल्हा दुल्हन की बन रही है तो फिर दीगर भी, एक पहले दो की बनेगी फिर तीसरा साथ खड़ा होगा फिर चौथा फिर ग्रुप की बन जाएगी, अब वो तस्वीरें जो बना रहा है जाहिर सी बात है वो देखने के लिए बनाई जा रही है, उसको लगाया जाता है बाकायदा देखा जाता है कंप्यूटर में, तो क्या इसमें भी तहदीद करेंगे या इसकी इजाजत दे देंगे?
इसमें भी वही
मुझे बचना मुश्किल है बाद में,
वही इसके फार्मूला ये है,
ठीक है,
जिस मंजर को अपनी निगाहों से हम नहीं देख सकते ना उस मंजर की वीडियो भी नहीं बना सकते,
और पिक्चर का भी बना क्या
जाए, तस्वीर भी नहीं खींच सकते, वीडियो भी नहीं बना सकते,
ठीक है, क्योंकि इसमें गुनाहों में मुब्तला होने का कभी अंदेशा है तो ऐसे उमूर से बचा ही जाए और इस तरह के काम ना किया जाए। मदनी मुजाकरों के अंदर अल्हम्दुलिल्लाह अज़्ज़ावजल अमीर अहले सुन्नत दामत बरकातुहुल आलिया इस तरह की तरगीबात इरशाद फरमाते रहते हैं, जहन देते रहते हैं, तो अगर हम मदनी मुजाकरे देखते रहेंगे तो इंशाअल्लाह अज़्ज़ावजल इस हवाले से मजीद मालूमात भी हासिल होंगी, खौफ खुदा भी इंशाअल्लाह दिल में जरूर पैदा होगा और अमल करने का जज्बा भी हासिल होगा। आपका एक वीडियो सवाल सिलसिले का हिस्सा बनाते हैं।
सवाल मेरा ये अर्ज है कि जब शादी होती है तो दुल्हन जब घर पे आती है तो ससुराल में से कोई छोटा बच्चा दुल्हन की गोद में बिठा दिया जाता है और वो जब तक नहीं उठता है जब तक दुल्हन उसे कुछ पैसे ना दे दे, इस बारे में आप क्या फरमाते हैं?
ये जो छोटा का ना देवर को बिठाया जाता है, देवर बैठेगा, वो देवर बाजों का तो छोटा ही होता है लेकिन बाजों का थोड़ा सा बड़ा भी होता है, लेकिन ये रस्म है खानदानों के अंदर, तो इसका क्या हुक्म है?
देखिए अगर गैर महरम बड़ी उम्र का भी मुमकिन है बाद खानदानों में इसका भी लिहाज ना रखा जाए,
ठीक है,
कि वो बिल्कुल ही भाभी के पास आके एकदम बैठ जाए, तो ये तरीका दुरुस्त नहीं है, इसमें नाजायज उमूर भी मतलब हो सकते हैं। तो अब ये गोद में बिठा दिया, अब बहुत ही छोटा है, छह आठ साल का बड़ा हो जाता है, जैसे 5-6 साल का बच्चा है तो उसको बिठा दिया, अब वो उसको देंगे तो कुछ वो मतलब अगर इसको बतौर खुशी समझा जाता है और बच्चा भी बहुत ही छोटा है कि किसी किस्म का फितने का भी अंदेशा नहीं है, तो इस सूरत में बिठाना फिर उसका पैसे देना बच्चे का खुश होकर ले लेना, तो अगर ये सारे मामला खुशी के दायरे में हो रहे हैं तो शरण जायज है, लेकिन अब ऐसे में लड़की को मजबूर कर दिया जाए कि उसने कुछ ना कुछ देना है ना, देने की सूरत में अब ये उसकी इज्जत पे बनाएगा और जो छोटे देवर साहब हैं वो या छोटा बच्चा जो भी है वो भाभी की गोद से नहीं उतरेगा, तो ये बसों का
सिखाया गया है,
सिखाया गया उतरना नहीं है जब तक पैसे ना मिले तुमने उतरना, आमतौर पर इसमें पक्का किया जाता होगा उस बच्चे को, तो इसमें वही है कि अगर मुकम्मल خوشی کے ساتھ ہے تو حرج نہیں ہے،
ٹھیک ہے،
اور اگر اس کی عزت پہ بنائے اور نہ دینے کی صورت، جیسے بچے نے مطالبہ 5,000 کا کر دیا، اب اس دلہن کے ذہن میں تھا کہ 500 کے اندر ہی ہے، چل جائے گا معاملہ، اب 5,000 سے وہ بچہ نیچے نہیں آ رہا، اب اس میں بھی شاید یہ رسم شاید بارگیننگ چل پڑتی ہوگی،
صحیح،
اتنے لے لو تو اتنے دے دو، تو اب اس میں اگر وہ اس کی انسلٹ ہو رہی ہے، 5,000 کا مطالبہ کر دیا اور 5,000 دینے کی ہمت نہیں ہے یا دینا نہیں چاہ رہی عورت،
ٹھیک ہے،
اور بس وہ اپنی ناک عزت رکھنے کے لیے دے رہی ہے، تو پھر یہ دینے کا عمل جو ہے نا وہ چونکہ معاملے مجبوری ہوگا،
ٹھیک ہے،
اس کی عزت پہ بنائی ہے، تو لینے والے کے لیے یہ لینا جائز نہیں۔ تو جو بھی اس طرح کا لین دین کا آل ٹو آل جہاں جہاں بھی یہ رسم لینے دینے کے حوالے سے ہے تو وہاں مجبور نہ کیا جائے،
ٹھیک ہے،
سامنے والے کو جس نے پیسے دینے ہیں،
ٹھیک ہے،
تو اگر وہ خوشی سے نکال کے دے دے تو اس میں حرج نہیں ہے، لیکن اس خوشی کے رسم میں اس کو اتنا مجبور کر دیا جائے کہ وہ نہ دے تو اس پہ ہوٹنگ بھپتیاں کسی جائیں تو یہ جائز نہیں ہوگا۔
ٹھیک ہے، جزاک اللہ۔ جی ایک آڈیو سوال سلسلے میں شامل کرتے ہیں، سنائیے۔
میرا نام سید فیض ہے، میں ریاض سعودی عربیہ سے بات کر رہا ہوں۔ میرا سوال یہ تھا کہ یہ جو مطلب شادی پہ جو زیادہ پیسہ خرچ کرتے ہیں نا ڈیکوریشن وغیرہ پہ، تو یہ ایسا کرنا مطلب جائز ہے؟ کوئی گناہ تو نہیں ہے؟
ڈیکوریشن، گھر کی لائٹنگ کی جاتی ہے، اور اب تو بہت چیزیں بڑھ گئی ہیں نا، اچھا مہندی کا موقع ہے تو اس پر بھی ڈیکوریشن الگ ہے، یعنی ایک تو باہر کی ہے، ایک انٹرنل ہے، اندر گھر کی ہے، پھر موقع کی مناسبت سے الگ الگ کلرز کی اسکیم ہوتی ہیں، اس کے حوالے سے ڈیکوریشن کی جاتی ہیں، کیا کہیں گے اس کو؟ یعنی
دیکھیں، اس میں طور طریقے تو بڑھتے ہی چلے جا رہے ہیں، رسم و رواج شادی میں بڑھتے چلے جا رہے ہیں، جو پہلے سادگیاں ہوتی ہوں گی اسی خاندان کے اندر شادیوں میں، وہ اب سادگیاں ختم ہو گئی ہیں،
ٹھیک ہے،
اب اس سادگی کے مطابق شادی کرنے والے لوگ شاید قبروں میں چلے گئے ہوں گے، تو یا ان کی اب چلتی نہیں ہوگی۔
جب ایک بیٹا ہوتا ہے نا، بالخصوص ایک بیٹا ہے، اس وقت جو نا یہ بہت زیادہ بڑھ جائے کہ ہمارا ایک ہی بیٹا ہے جس کی شادی ہونی ہے، تو ہم اپنے سارے چارج اتاریں گے، ارمان پورے کریں گے، تو اس میں پھر یہ حد سے زیادہ، تو کیا کہتے ہیں؟
دیکھیں، اس میں بھی وہی ہے کہ اسراف کا جہاں تک معاملہ ہے نا، تو یہ دیکھ لیا جائے، جو اس طرح کی جو شادیاں ہوتی ہیں اس میں اسراف بہت زیادہ حد تک پایا جا سکتا ہے،
ٹھیک ہے،
اب یہ اسراف کا حکم لگانا کہ یہ آپ کی شادی میں اتنا اسراف ہوا ہے، اسراف کا معنی ایسا خرچ کہ جس کا نہ دنیاوی کوئی فائدہ تھا
نہ دینی، ٹھیک،
بس وہ ضائع ہو گئے۔
جیسے اب لائٹیں لگی تو اس کی اسراف،
اب یہ لائٹ لگی ہے، جیسے اس وقت اس اسٹوڈیو پر بھی لائٹ لگی ہے، تو یہ اس فورم کی ریکوائرمنٹ ہے،
ٹھیک ہے،
تو اس وقت اس لائٹ کو اسراف نہیں کہیں گے،
ٹھیک ہے،
لیکن جیسے ہمارا سلسلہ موقف ہوگا تو اب بھی لائٹ یہ جلتی رہے تو اب اسراف،
ٹھیک ہے،
تو اب اسی طرح شادی بیاہ کے مواقع پہ دیکھ لیں کہ جس لائٹ کی ضرورت تھی، حاجت تھی، ایک زینت کے طور پہ
خوشی کے اظہار کے لیے
لیا گیا تھا، تو اس حد تک تو وہ اسراف میں داخل نہیں ہوگا، لیکن بسا اوقات بہت ساری شادیوں میں اسراف پایا جاتا ہے۔ اس کا منظر اگر دیکھنا ہو تو جب عوام کھانا کھا چکی ہوتی ہے تو اس وقت جو ٹیبلوں پر جو ماحول ہوتا ہے برتنوں کا، کہ آدھی آدھی کھیر سے بھری ہوئی پلیٹیں، اور اسی طرح جو کھانے قورمے، اس سے بھری بھری پلیٹیں لوگ چھوڑ کر چلے جاتے ہیں، اسی طرح بریانی اور دیگر آئٹمس کھانے پینے کے، وہ مطلب آدھا کھانا کھایا ہوگا اور آدھا ٹیبل پہ چھوڑ کر چلے گئے۔ اب یہ جو چھوڑ کے گئے ہیں، اس کو کسی نے ہاتھ نہیں لگانا، یہ ڈائریکٹ جائے گا ڈسٹ بن کی نظر،
صحیح،
یہ اسراف ہے،
ٹھیک ہے۔
تو ایسے موقع پہ اگر شادی والوں کو چاہیے کہ کھانے والوں نے تو جس طرح نکالنا ہے وہ ضائع کرنا ہے، وہ اگر ٹیبلوں پر ہی تشلے ڈشیں لا کے رکھ دینا
ٹیبل پر،
تو ٹیبل پہ رکھنے میں یہ فائدہ ہوگا کہ ایک تو اٹھنا نہیں پڑے گا،
ٹھیک ہے،
جس اٹھنے کی کا سائڈ افیکٹ یہ ہوتا ہے کہ ہر آدمی سمجھتا ہے کہ ایک ہی دفعہ
دوبارہ نہیں آئے گا،
ایک ہی دفعہ میں نے جانا ہے اور دوبارہ نہیں جانا، کیونکہ دوبارہ ملنے کی امید نہیں ہے،
ٹھیک ہے،
تو جب امید نہ ہونے والی کنڈیشن ہوتی ہے تو پھر دو دو پلیٹیں مطلب قورمے کی آ جائیں گی، حالانکہ کھانے والے تین افراد ہوں گے، دو پلیٹ بہت زیادہ ہو جاتی ہیں،
ٹھیک ہے،
تو اب ایک نقصان یہاں پر یہ بھی ہے، تو اگر یہ سرو کیا جائے اور سب لوگ بیٹھے ہوں اور ٹیبل پہ ہی کھانا آ جائے، تو یا دسترخوان بچھا ہو اور وہیں پہ جس طرح نارمل طریقہ بعض شادیوں میں دیکھا گیا ہے کہ سب لوگ بیٹھے ہوتے ہیں اور باقاعدہ دائرے کی شکل میں تسلے آ رہے ہوتے ہیں، ڈشیں آ رہی ہوتی ہیں، اور جس کی ڈش ختم ہو رہی ہوتی ہے وہ آواز لگاتا ہے تو اس کو مزید لا کے دے دیا جاتا ہے، اس میں بہت حد تک اسراف سے بچت ہوتی ہے۔ تو ابھی شادی بیاہ میں ڈیکوریشن सिर्फ डेकोरेशन ही नहीं, ऑल टू ऑल अव्वल ताकि शादी की पूरी रस्म को अगर देख लिया जाए, जब से शादी शुरू हुई और जिसको कहते हैं शादी अब ख़त्म हो गई, तो इब्तिदा ता इंतहा तमाम चीज़ों पर गौर करें तो बहुत हद तक इसराफ नज़र आएंगे। अब जिसको जहाँ इसराफ नज़र आए उसको चाहिए इसराफ से बचें, कि इसराफ में मुबतला शख्स को कुरान पाक ने शैतान का भाई करार दिया
सही, सही।
तो शैतान का भाई नहीं बनना, हमने मुसलमान भाई बनना है। और मुसलमान जो है ना वो अल्लाह व रसूल के नाफरमानी नहीं करता, जो अल्लाह ताला की नेमतें हैं उनकी कदर करता है, उनको जाय नहीं करता।
अच्छा, खाने के वाले से आपने फरमाया पर हेड तय होता है आजकल ना, कि भाई हम 100 अफराद लेकर आ रहे हैं, पर हेड इतने का खाना आपने देना है। यूँ समझ लीजिए कि खाना खिलाने की जिम्मेदारी कैटरिंग वाले की है, उसको पूरा करना है, और बच गया तो सारा का सारा उसका होता है। तो ऐसे में जो मैंने देखा है, जो नजर आता है बजाहिर, कि जो मालिक होते हैं ना उनको इतनी फिक्र नहीं होती, यानी जिनके यहाँ शादी हो रही है वो इतनी फिक्र नहीं करते कि खाना जाया जा रहा है या कुछ हो रहा है, क्योंकि उनको तो अपने गर्ज है कि हमारे अफराद को खाना मिल जाए। तो क्या इनकी कोई जिम्मेदारी बनती है कि वो खाने के संभालने के हवाले से या इसराफ के हवाले से कुछ करें?
देखिए,
इनके लिए अब माफ है, इनके लिए क्या है?
इनके लिए तो असल तो मामला, अब जो खाना दे रहे हैं ना,
जी
लाजमी बात है, वो भी देखा जाए तो वो किसी मेहमान को अगर ये कहें कि भाई खाना कम लें, जितना खाना है उतना खाएं,
जी जी,
तो ये शायद उनके लिए मुश्किल है, उसकी शिकायत हो जाएगी कि हमें आपके हमले ने इसी तरह कहा हमें खाना लेने।
एक शादी मैंने देखी, उसमें हमारे मोहल्ले के दावत इस्लामी थे, उन्होंने शुरू में नातखानी भी अल्हम्दुलिल्लाह बयान भी हुआ, फिर उसी माइक पर दुआ पढ़ाकर उन्होंने तरगीब भी दिलाई कि खाना वाफिर मकदार में अल्हम्दुलिल्लाह जितने अफराद हैं सबको इंशाल्लाह पूरा हो जाएगा, और आप थोड़ा थोड़ा लीजिए, ज्यादा ना लीजिए, जितना खत्म हो जाए दोबारा ले लीजिए। और उसी शादी में देखा कि उन्होंने खुद ही चंद इस्लामी भाइयों को, अपने मुबल्लिगीन ही थे, उनको मुकर्रर किया हुआ था कि आप जैसे देखें ना कि खाना बच गया, अब ये कैटरिंग वाले या ये जो वेटर हजरात हैं ये आएंगे, इन्होंने जाकर उसको
डस्टबिन
में डालना। हालांकि वो ठीक था, साफ खाना था, साफ तो वो भी था कि जिसको किसी ने खाया उसमें से बच गया, लेकिन चले वो दूसरा खाना। इस तरह की बहुत सारी चीजें होती है, तो फिर वो एक उसको साइड में बाकायदा यानी एक ड्यूटी लगाई हुई थी कि आपने इसको जाया होने से बचाना है। तो इस तरह के अगर इकदाम किए जाए
तो करने से फायदा तो है कि इससे, अब जैसे आपने कहा कि मुबल्लिग दावत इस्लामी ने तरगीब दिलाई, तो तरगीब दिलाने से फायदा जरूर ये होता है कि बहुत सारे लोग जो चाह रहे होते हैं कि खाना एहतियात से खाएं, उनके तो हिम्मत बन जाती है। दूसरा, जो बेतहाशा खाने वाले होते हैं थोड़ा सा उनको लिहाज और मुरव्वत का दर्द।
खाना तो जो शादी में लोगों को बुला रहा है उसने उनके हिसाब से पकवाया ही होता है। एक और वीडियो सवाल सिलसिले में शामिल करते हैं।
मेरा ये सवाल है कि शादी होती है, लड़के को पांव और हाथ में मेहंदी लगाई जाती है, ये जायज है या नाजायज है?
एक तो रस्म मेहंदी है, लेकिन एक लड़के को लगाई
लड़के
जाती
को
है।
दूल्हे के हाथ बसाओकात हमने देखे हैं, वो हाथों में मेहंदी लगी होती है, उससे पता चल जाता है कि इसके करीब करीब कुछ दिनों में शादी होने वाली है। तो ये मर्द का मेहंदी लगाना बिला उज़्र शरी जायज नहीं है,
नहीं लगा सकता,
नहीं लगा सकता। तो मर्द
सर पे भी नहीं लगा,
सर पे लगा सकता है। हाथों और पांव पर जो ये औरतों की अलामतें हैं कि वो अपने हाथों और पांवों को मेहंदी से रंगेंगी, मर्द हजरात के लिए मेहंदी लगाना जायज नहीं है। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के दौर में मुखन्नस यानी वो शख्स जिसको न मर्द कहा जाता है न औरत कहा जाता है, तो मुखन्नस ने मतलब मेहंदी लगाई थी, तो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने उसको मदीने से बाहर भेज दिया था, यानी उसको मदीने से बाहर निकाल दिया था कि उसके इस फेल से एक बुरी रस्म का एक इब्तिदा हो रही थी, फैल रही थी, तो इसको सख्ती की और इसको मदीने शरीफ से बाहर निकाल दिया। तो अब ये मर्द हजरात गौर करें कि एक ऐसे आदमी को कि जो अपने आप को औरत की तरह गेटअप इख्तियार करता है उसको इजाजत नहीं है,
ठीक है,
कि वो मेहंदी लगाए। तो फिर जो बाकायदा मर्द है तो उसको मेहंदी लगाना और औरत वाले इस तर्ज को अपनाना, ये कहाँ से जायज हो सकता है? तो मर्द का मेहंदी लगाना शादी के मौके पर जिस अंदाज का एक रस्म और रवाज बन चुकी है, या पूरे हाथ में ना सही तो गोल दायरा बना देते हैं, तो नाखून इस तरह लगा देते हैं, तो इन मर्दों को भी थोड़ा सोचना चाहिए कि ये हम काम कौन सा कर रहे हैं, औरतों वाले काम कर रहे हैं। बल्कि तो मुहावरा भी है, क्या चूड़ियां पहन के बैठे हो क्या, यानी गैरत दिलाने के लिए कि तुम्हारे मर्दों ने क्या चूड़ियां पहन ली, क्या तुम्हारे हाथों में मेहंदी लगी हुई है? तो बस औकात ये मर्दों के लिए गाली के तौर पे जुमला गैरत दिलाने के लिए इस्तेमाल होता है। तो इस दूल्हे को भी चाहिए कि थोड़ा यूं सोच ले कि मेरे हाथों पे जो मेहंदी लग रही है ये काम औरतों वाला है, तो मैं औरत नहीं हूँ तो औरत वाला काम क्यों करूँ। तो इसलिए मर्द का मेहंदी लगाना अपने हाथों पर, पाँव पर शादी के दिनों में, या वैसे भी जो बाजों का मर्द हजरात कुछ ना कुछ छोटी सी कुछ ना कुछ मिकदार में मेहंदी लगा लेते हैं हाथ पाँव में, तो ये जायज नहीं है। अलबत्त बाज बीमारियों में कि जिसमें हाथों की कोई ऐसी बीमारी होती है कि जिसमें ठंडक हाथों को पहुंचाना ये जरूरी होता है, तब शिफा मिलेगी, तो ऐसी सूरत में मेहंदी लगाने की गुंजाइश निकल सकती है। लेकिन जो भी ऐसा अगर कोई मरीज है तो वो दारुल इफ्ता अहले सुन्नत से या आलिम दीन मुफ्ती साहिबान से रुजू करें कि भाई ऐसा मामला है और मुझे मशवरा आ रहा है कि आप मेहंदी लगा लो तो आपकी ये बीमारी दूर हो जाएगी, तो उनको चाहिए पहले शरीर रहनुमाई ले लें,
ठीक
फिर जो सूरत बने उस पर अमल करें।
अच्छा, ये रस्म मेहंदी जो होती है वो उसमें भी मर्द जो है ना उनकी भी मेहंदी समय उनकी भी रस्म होती है, वो भी बैठते हैं बकायदा मेहंदी के लिए, तो बार जगह एहतियात जो देखती है कि उसके हाथ पर पत्ता रख देते हैं, पान का पत्ता रख देते हैं, उस पर मेहंदी रख दी जाती है, नोट रख दिया जाता है और उसके ऊपर मेहंदी रख दी जाती है, यूं जायज हो जाएगा। मेहंदी उसके जिस्म पर नहीं लग रही लेकिन ये काम इसको क्या कहेंगे इस काम।
अब ये देख लें कि उस नोट पे जब मेहंदी रखी जाती है तो वो नोट खराब होता ही नहीं होता,
बिल्कुल वो चलेगा नहीं।
अब वो अगर नहीं चलता,
थोड़ा नोट रखते हैं ना,
अब वो भले 10 रुपए का ही नोट हो,
जी जी
5 का तो अब खत्म हो चुका
है,
तो भले 10 रुपए का नोट हो इसकी भी वैल्यू तो है, ये 10 रुपए जाये करने अगर ये जाये हो जाए
ठीक है
तो इसकी इजाजत नहीं होगी, अगर वो बिल्कुल ही नाकारा हो जाता है इससे तो इसकी इजाजत नहीं है। इसी तरह जो आपने कहा कि पान रख देते हैं और उसके ऊपर, अब वो जो पान का पत्ता है
ठीक है,
उस पान के पत्ते को क्या दोबारा कोई खाएगा?
कोई भी नहीं खाएगा,
तो वो पान भी जाया हो रहा है ना। पान एक खाई जाने वाली चीज है, पान का पत्ता इसको यूं फेंक देना महंगा भी आता है, तो इसलिए इस पान पे रख देना, उस पर मेहंदी अब लिक्विड होगी तो शायद वो नहीं खाया जाएगा, पता नहीं इसमें क्या खुश्क मेहंदी रखते हैं, पाउडर रखते हैं या जो भी रखते हैं, तो अगर ये पान जाया हो रहा है तो इसकी इजाजत नहीं होगी कि ये इसराफ की सूरत बनेगी यहाँ पर।
और दूसरा ये भी है कि वो जब मेहंदी लगाई जा रही है उसके भले पत्ते, तो औरतें भी आ रही हैं, गैर महरम भी आ रही हैं, तो ये चीजें भी उसमें,
ये तो फिर हर जाविये से किसी भी तकरीब में इस चीज को जरूर नोट करना चाहिए कि गैर महरम मर्दों औरतों का इख्तलात ना हो किसी भी तकरीब में।
एक सवाल ये है कि मशहूर यह है कि डेट फिक्स हो जाने के बाद लड़का या लड़की, इन्होंने एक का पूछा, हम दोनों का कहते हैं कि घर से नहीं निकल सकते, रोक दिया जाता है। लड़कियां तो वैसे ही घरों में होती हैं लेकिन लड़कों को भी बाद इलाकों में हमने देखा है कि रोक दिया जाता है उसको, बस इतने दिन तुमने घर से बाहर नहीं निकला,
काम पे नहीं आना,
नहीं काम से रोक दिया जाता है, बिल्कुल उसको जो ना बाउंड कर दिया जाता है, और कई जगह तो शेव बढ़ा दी जाती है उसकी, और इस तरह की बहुत सारे मामलात करते हैं, नजर ना लग जाए या पता नहीं क्या नजरिया होता है उनका, फिर आखिरी दिन जब वो उसकी शादी है उसकी बारात रवाना होनी है, अब वो शेव, वैसे तो दाढ़ी रखनी चाहिए लेकिन वो दूसरे नजरिए से बता रहा हूँ कि वो यूं करके उसकी अब शेव बनाई जाती है और फिर अब उसको जाने की इजाजत मिलती है,
वो शेव होगी तो अब थोड़ा चेहरा निखर के आया है कि भाई ये
आलम क्या उसके।
तो देखें इसमें ये कॉन्सेप्ट की जब तारीख तय हो जाए कि इस दिन मतलब बारात आएगी, तो दिन तारीख जो तय होने के बाद लड़के या लड़की पर पाबंदी आयद करना कि वो घर से बाहर ना निकले, तो इसको कोई दीनी अमर समझना के जायज या नाजायज वाला मामला समझना, तो इसका दीन से कोई ताल्लुक नहीं है कि दिन तारीख मुकर्रर होने के बाद लड़के या लड़की पर कोई बाहर से घर से बाहर निकलने पर पाबंदी शरीयत ने नहीं लगाई। अब वैसे अपने तौर पर लगाई जा रही है तो अब इसके अंदर ये देख लें कि इस काम में कहीं ऐसा तो नहीं कि गैर शरी उम्र का इर्तिकाब हो रहा हो, इसके घर में रुकने से बहुत सारे दीनी मामलात में हरज वाके हो रहा हो, तो लड़की का घर में बैठना ये तो अच्छा है,
अच्छी बात है,
ठीक है। अब वो चाहे आखिरी दिन तक बैठी भी है, बहुत सारे गुनाहों से भी वो बच जाती होगी, बेपर्दगी जो करती थी गली मोहल्ले में आना जाना, तो चलो एक हद तक लड़की में तो ये फायदा हुआ कि घर में बैठी रही। अब ये दीनी मामला तो है नहीं कि जिसके हवाले से समझें कि अगर ये बाहर निकली तो गुनाहगार होगी, गालिबन ये कॉन्सेप्ट लोगों का इस दाविये से नहीं है। अब रहा मर्द का मामला, अगर उसको घर से बाहर नहीं निकलने देंगे और वो मर्द है, आकिल बालिग है, समझदार है, उस पर जमात भी वाजिब है, मोहल्ले की मस्जिद में जो अजान होती है हय्यल फलाह हय्यल फलाह, तो अब उसके बाद जो जमात मुस्तहब्बा कायम होती है, इमाम साहब जो जमात कायम करते हैं, तो वो जमात पाना बिला उज़्र शरी उसका तर्क जायज नहीं है, उसको
सही।
जमात से पढ़ना वाजिब है।
है
तो अब अगर ये लड़का यूं घर से बाहर नहीं निकलता तो कई नमाजें इसकी छूटेंगी तो ये गुनाहगार होगा।
ठीक है,
रहा अगर वो मर्द नमाज के लिए आ रहा है जा रहा है, फिर बाज़ों का ये पाबंदी होती है कि ज्यादा दूर ना जाए,
ठीक है,
बाइक पे सफर ना करे।
सही।
तो अब ये सारी चीजें होती है वहम वाली कि कहीं हमारे बच्चे को कोई एक्सीडेंट ना हो जाए, कोई नुकसान ना हो जाए, तो एक जो खुशी भरी हमने एक तारीख मुकर्रर की है उससे पहले लड़की को कुछ ना हो जाए तो लड़के को कुछ ना हो जाए, तो ये सब मामले आते हैं तवाहुम वाले।
ठीक है,
कुछ ना हो जाए इसका खौफ डर पालना
तो नहीं टलेगी ना,
मौत तो नहीं टलेगी।
ठीक है, अगर
लेकिन ये वहम पाल लेना कि यूं करने से मर ना जाए, उससे पहले हमें कोई बुराई ना पहुंच जाए, तो देखें ये कॉन्सेप्ट जो है ना वो गलत है।
सही।
अल्लाह ताला पे भरोसा रखें।
ठीक है,
जो किसी को भलाई पहुंचनी है कोई रोक नहीं सकता, बुराई पहुंचनी है कोई नहीं रोक सकता, और अगर बुराई नहीं पहुंचनी तो कोई बुराई ला नहीं सकता।
सही।
तो इस मामले में बंदा अल्लाह तबारक व ताला पे भरोसा रखे। और एक हदीस मुबारक में इस तरह का मजमून नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने अपने सहाबी को ये तलकीन फरमाई थी कि जो चीज तुझे पहुंचने वाली है कोई उसको टाल नहीं सकता। तो इसलिए अल्लाह ताला पर ही बंदे को चाहिए भरोसा रखे, और ये थोड़ी सी इन चीजों से निकले कि यूं करने से कहीं ऐसा ना हो जाए, ये डर खौफ तवाहुम वहम वहमी ख्यालात इससे हमें निकलना चाहिए। दीन इस्लाम इन चीजों को कतअन पसंद नहीं करता।
ठीक है, ठीक है जी। एक ऑडियो सवाल सिलसिले का हिस्सा बनाते हैं, सुनाइए।
कोलकाता से शादाब अर्ज कर रहा हूँ। मुफ्ती साहब के बारगाह में मेरा ये सवाल है कि शादी के मौके पर ये रस्म बिल्कुल आम है कि जूता चुराने के नाम पर या दरवाजा छेकने के नाम पर कुछ रकम उसूला जाता है जो रिश्तेदारों में बांटने का रस्म है, तो इसे रकम को देकर इस रस्म को बढ़ावा देना, इसके बारे में क्या हुक्म शरा है?
लेकिन इस मामले में भी वही है कि अगर ये कोई दीनी रस्म तो है नहीं, दीनी हुक्म भी नहीं
से कोई ताल्लुक नहीं इसका।
अब मामला ये है कि ये जूता छुपाई के नाम
तकरीबन सब जगह,
तो अब ये रस्म करने वाली होती हैं आम तौर पे सालियां।
ठीक,
ठीक है, जहाँ ना हो तो वो
दुल्हन की सहेलियां
या लड़की का भाई वगैरह जो भी हो, तो ये रस्म आम तौर पे कर रही होती हैं लड़कियां, और वो दूल्हे के लिए गैर महरम होती हैं।
सही।
तो अब वो छेड़छाड़ हंसी मजाक उसमें फिर ये मामला बहुत सारे गैर शरी होते हैं, तो इस रस्म को जिस अंदाज में किया जा रहा है वो गुनाहों के बगैर नहीं किया जाता, इसलिए ये रस्म गुनाहों में का इर्तिकाब करने की वजह से नाजायज है। रहा मामला रकम के देने लेने का, तो यहाँ वही जो जवाब शुरू में दिया था कि कोई अपनी खुशी से अगर दे रहा है तो अपनी सालियों को यूं खुशी से बंदा दे तो इसमें हरज नहीं है,
जब तक कोई भी नहीं देगा, जब तक ये रस्म
कोई गैर शरी कोई पहलू ना हो। तो अब रहा मामला, अब अगर उसकी इज्जत पे बनाती है, बस औकात झगड़े ऐसे मौके पे हो जाते हैं कि लड़की वालों को पहले भी समझाया गया होता है कि इतने का मुतालबा, बस औकात बीच में एक आदमी रखा जाता है जो दोनों तरफ से उतार चढ़ाव रकम समेट तक इतने से ज्यादा नहीं करना, अब फिर भी वो ज्यादा मुतालबा हो जाता है, तो ये देने आमतौर पे लड़के के बाप को देने पड़ते हैं या लड़के को देने पड़ते हैं, तो बस औकात यहाँ पर इज्जत का मामला आ जाता है और झगड़े भी सुने गए हैं ऐसे मौके पर।
बहुत खुशी का मौका था गई और बहुत कुछ हुआ। अगर ये अब सारी बातें आप फरमा रहे हैं उस वक्त नहीं चलती, यानी जब अब बारात गई भी है, शादी हाल में बैठे हुए, दूध पिलाई की रस्म है, जैसे जूता छुपाई की रस्म है, तो अब चलती नहीं है, खानदान वाले या फिर लोगों के खौफ से इंसान जो है ना वो ये कर बैठता है, ये रस्मों में पड़ जाते हैं लोग, देखा है, तो क्या तरीकाकार अपनाया जाए? ऐसा हम कर सकते हैं कि पहले दोनों फरीकैन आपस में तय कर लें और फिर शादी के मौका के ऊपर जो है ना लोगों के सामने ऐलान किया जाए और बताया जाए कि हम ये रस्में इस वजह से नहीं कर रहे, क्या इसमें मदनी मशवरा दे सकते हैं?
देखें, इसमें यही है कि जो भी रस्म और रवाज दुनियावी तौर पे जो शादियों में ऐड हो चुके हैं, सबसे पहले तो उन पे गौर कर लें कि उनमें शरी हवाले से जायज कौन कौन सी हैं और नजायज कौन कौन सी हैं।
ठीक है,
तो जो नजायज हैं वो तो बिल्कुल तर्क की जाएंगी, जो जायज हैं तो उनमें भी ये देख लिया जाए कि ये जायज उमूर भी एक दूसरे की इसमें इज्जत का मामला तो नहीं बनता।
ठीक है,
इस रस्म में कहीं सामने वाले की जिल्लत तो नहीं होती,
तो
रिश्वत की सूरत भी बाज़ औक़ात बन जाती है, देने वाले के हक में वो मजबूर हो चुका होता है, ना देगा तो उसकी इज्जत पे बनाएगी, तो अब जो देना होगा वो रिश्वत की सूरत बनेगी, देने वाला गुनाहगार नहीं लेने वाला गुनाहगार होगा। तो इस तरह की रस्मों को जो ना पहले ही क्लियर कर लें कि कौन सी होंगी कौन सी नहीं होंगी, जो होनी है तो वो शरीयत के दायरे में रहते हुए किस तरह से की जाएंगी।
ठीक है,
तो इस बारे में अगर दारुल इफ्ताह सुन्नत इन दोनों खानदान के कोई अहम अहम अफराद दारुल इफ्ताह अहले सुन्नत आ जाएं और अपने यहाँ की जो रस्म और रवाज हैं उनको बयान करें कि ये रस्म है, ये रस्म है, ये रस्म है, तो इंशाल्लाह उन रस्म और रवाज में जो गैर शरी उम्र पाए जाते हैं वो पॉइंट आउट किए जाएंगे, बताए जाएंगे। इससे फायदा ये होगा कि इंशाल्लाह जब शादी का मौका होगा तो उससे पहले ही बहुत सारी चीजें दोनों फरीकेन में तय हो चुकी होंगी।
हुजूर, क्या मशवरा करने तब है ना कि जब ये जरूरी हो सब पर अमल करना, तो जरूरी तो नहीं है ना किसी भी रस्म पर अमल करना,
जरूरी नहीं है।
तो अब ये अगर छोड़ ही दी जाए और एक सादगी से शादी की जाए, जो मामला है निकाह हो, वलीमा हो, बारात हो, ये मामला हो, बस ठीक है।
निकाह वही निकाह ज्यादा भाई से बरकत करार दिया गया है और उसी की शरीयत मुतहरा में पजीराई है जिसमें खर्चा कम से कम हो। बहुत ज्यादा अखराजात करके कर्ज तले दब कर शादी के रसूमात करने वाले अफराद शादी के वक्त तो खूब उड़ा रहे होते हैं, लेकिन शादी हो जाने के बाद फिर जो कर्ज खाओं का
बच्चे पैदा हो जाते हैं लेकिन शादी का कर्ज खत्म नहीं होता, वो बाकी रहता है, तो इन चीजों से बचा जाए,
मुनासिब नहीं है,
मुनासिब नहीं है। अल्लाह ताला हम सबको अमल की तौफीक अता फरमाए। आमीन बिजाहिन नबीजिल अमीन सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
गुजारे कैसे जिंदगी, आओ उलमा से पूछ ले, आए जो मुश्किल पेश कोई, आओ उलमा से पूछ ले।